और एक तो अरबाजा दिन था और दूसरे जुमा था, तो दो ईदे हमारे पास जमा दो ईदे पहले से ही मौजूद थी, तो हमको अलग से बढ़ाने की जरूरत नहीं पड़ी। इस कदर ये आयत का जो मजमून है वो ये गौर करने की चीज है, यहूदी का उसके जो तजिया है वो गौर करने की चीज है, रसल में अब्बास जुबानों का जो जवाब है वो गौर करने की चीज है। ये जो तबीयत का दिन है ये अगली उम्मतों को भी दिया गया था, लेकिन उन्होंने इख्तलाफ करके इसको बदल डाला। फजीलत वाला दिन उनको भी दिया गया था कि तुम इसके अंदर इबादत करके अल्लाह से कुर्ब को अपने लिए खास बना सकते हो इस दिन को। उन्होंने कहा कि नहीं, हम इसके अंदर एक तौजीह को तलाश करो, उन्होंने अल्लाह के मंशे के खिलाफ में अपने अमल को दोहराया, तो फिर नतीजा देख लेंगे। खुबा ये वो कहने लगे अल्लाह पाक ने आसमान और जमीन की पैदाइश के सिलसिला कुरान के बयान के मुताबिक रिजलू करवाया वो इतवार के दिन में, तो नसरानियों ने इतवार के दिन को अपनी इबादत का मफलूज दिन करा दिया। हमारे लिए जुमा है, उनके लिए इतवार है। यहूदियों ने कहा कि अल्लाह पाक हफ्ते के दिन इतवार से शुरू हुए और हफ्ते को पारे हुए, तो बड़ा तो इस तरह का नौजुबिल्ला वो नहीं है, लिहाजा हम उस दिन को अपनी इबादत के लिए मखसूस दिन करार देते हैं। तो उनके पास हफ्ते की इबादत है, हफ्ते का एहतराम है, शनिचर का एहतराम उनके पास है, वो ये यही है। वो जुमा उनको भी दिया गया, उन्होंने नाफा नहीं किया, अख्तिलाफ दिया, उसको बदल डाला, तो फिर अल्लाह पाक ने कहा कि ठीक है, हमारी मानने वाली उम्मत आएगी और उसकी अजमत को मानेगी और उसके अंदर फिर अपनी इबादत करके अपनी बरकरी को तुमसे बरकर ले जाएगी। तो उम्मत मोहम्मदिया के साथ में ये काबिलियत है कि उम्मत मोहम्मदिया ने अल्लाह ताला के बख्शे हुए इंतजाम को बाकी रखा हुआ। जुमा के दिन की फजीलतों में से ये सारी बातें हैं। रिवायत में आता है कि रोजाना दोपहर के वक्त जहन्नम की आग को भड़काया जाता है, तेज किया जाता है, लेकिन जुमा के दिन जुमा की बरकत से यह अमल नहीं किया जाता। बंदों को अल्लाह पाक जन्नत के अंदर अपने बच्चे अंदर का दीदार कराएंगे, अपना दीदार कराएंगे, वो दीदार भी जुमा को ही होगा। और करने की बात यह कि वहां तो दिनों रात नहीं है, वहां पे आज हफ्ता अगर एक बार परसों पेपर, फिर उसके बाद मंगल बुध जो बना तो जो ये सिलसिला नहीं है, फिर वहां जुमा के दिन दीदार होने का क्या मतलब है? मतलब ये है कि जैसे यहाँ पर बंदों को बंदों के लिए अवकाश को एक मुकर्रर कर दिया गया और उनके नाम भी बता दिए गए, वहां पर जन्नत में लगभग वहां के वक्त के हिसाब से उनके दिनों का उनको अंदाजा देंगे। और जुमा के दिन जब वो नमाज के लिए जुमा के निकला करते थे तो उस वक्त उनके घरों से निकलने के वक्त में एक मुरादी एक फरिश्ता ऐलान करेगा कि ऐ अल्लाह के बंदो चलो दीदार दीदारी के जंगलों की तरफ चलो। तो वो भी चलेंगे, वहां पर एक मैदान में सारे सारे इंसानियत, सारे मुसलमान, सारे ईमान वाले जन्नती जमा होंगे। मुश्क का जो ढेर होगा वो आसमान की ऊंचाई लिए हुए उसके हम पर होगा, मुश्क का जो ढेर होगा। और वहां पर हम भी आ रहे हैं के लिए नूर के नंबर रखे होंगे, वहां पर वो जन्म अफरूज होंगे। और अहले ईमान के वास्ते याकूत भी जो कुर्सियां होती है वो बनाकर रखी गई होंगी, हाजिर जलता वो है, वो मेहमाना में खुदूसियां हम भी आएगा हम, तो उनके वास्ते नूर के नंबर है, ये हाजिरी में जलता है, उनके वास्ते याकूत की कुर्सियां हैं। उसके बाद हम ताला बनाएंगे कि मेरे अर्श को ले जाकर बंदों के बीच में रखो, और इसे लेकर के अर्श आएंगे। गैर से आवाज आएगी कि मेरे बंदो आज का दिन खास का दिन है, खास दिन है, तुम मुझसे कुछ खास चीज मांगो। फरमाएंगे कि अल्लाह बाकी सारी नियमतें तो आपने दे दी है, मतलब आज सब एक ही चीज मांगते हैं कि आप हमसे राजी हो जाइए और हमको आपसे राजी कर लीजिए। वैसे तो हम राजी नहीं है, आप हमसे राजी हो जाए। और फरमाएंगे कि अगर मैं राजी नहीं होता तो तुम यहाँ थोड़ी होते, ये तो मेरी विधा तुमको पहले से भी हासिल है। उसके बाद अचानक फरमाएंगे कि और कुछ मांगो, तो बंदे कहेंगे कि अल्लाह हमारे घर में तो ज्यादा नहीं है कि माफ करो, क्या मांगे? सारा फरमाएंगे कि मेरा दीदार बाकी है जो मैं तुमको कराऊंगा। सारा अपना दीदार बंदों को कराएंगे तो जन्मों की और तजलियों की ताकत बंदों में लाने की ताकत नहीं होगी। अगर बंदों के वास्ते मौत मुकद्दर होती तो उसकी ताप से गुजर जाते, लेकिन उनके लिए मौत नहीं है, इस वास्ते वो बर्दाश्त उनको दे देंगे कि वो उसको सहार कर रहे हैं, उसको बर्दाश्त कर रहे हैं, अपने अंदर उसको दफ्त कर पा रहे हैं, उसको कबूल और हजम कर रहे हैं। वरना वो बर्दाश्त करने की चीज नहीं है कि अल्लाह के हमारे अंदर की तजलियात होगी, कहीं भी तजलियात इस तरह से इंसान बर्दाश्त करे। वो अपने घरों को आएंगे वापस, वहां वो महफिल खत्म हो गई, अपने घरों को आए तो वो तजलियात इलाही का असर होगा, अल्लाह की तजलियात को देखने का वो असर इस हद तक बाकी होगा कि बहुत देर तक न बीवियां इनको पहचान सकेंगी और ना ये अपनी बीवियों को पहचान सकेंगे, अपने घरवालों को पहचान सकेंगे। जैसे चेहरे बिल्कुल बदल गए हैं, फिर कुछ देर के बाद वो असर जब खत्म होगा तो देवियां कहेंगी कि आज तो तुम्हारे चेहरों पर काफी रौनक आ गई है, पहले से बहुत बेहतर लगने लगे हैं। अल्लाह पाक इनका असर भी उनकी देवियों पर भी डालेंगे तो वो जवाब यही कहेंगे हाँ तुम्हारे अंदर भी हम ये जीत पा रहे हैं। तो ये जो अमल होगा सबसे बेहतरीन अमल है बंदों के लिए, सबसे बड़े इनाम का अमल ये, सबसे बड़ा इनाम भी जुमा के नहीं मिला, ये तो है जुमा की फजीलत। इस बात से जुमा के अदाब व अहकाम भी है और जुमा की नमाज के अलग है। एक जुमा के दिन की फजीलत और अहकाम है आदाब है और एक जुमा की नमाज की फजीलत अदाइब और आदाब व अहकाम है, दोनों बिल्कुल अलग अलग चीजें हैं। जैसे और लोगों का जुमा नहीं है लेकिन जुमा के लिए नहाना उनके लिए मजमून है, वजू उनके लिए भी मजमून है। जुमा के लिए इंतजाम करना जो है कहा था गुरु ने गरीब का कदर से इंतजाम करना, ये सारी चीजें जुमा के इंतजाम में आती है, नमाज के इंतजाम में तो नहीं आती। तो जुमा की नमाज का एहतराम और आदाब और अहकाम अलग है और जुमा के दिन के आदाब और अहकाम और फजाइल अलग है। अभी जो बयान किए गए वो जुमा के दिन के हैं, इसके अंदर खासतौर से एहतमाम की चीज जो है वो अपने अंदर इस दिन का एहतराम पैदा करने की जरूरत है। दिन का एहतराम पैदा होने की जरूरत में होता क्या है कि अल्लाह की नापरवाही की तरफ बंदे नहीं जाते हैं, उनकी नापरवाहियों से बचते हैं। बंदों के लिए सबसे बड़ा काम यही है, उनकी सबसे बड़ी करामत यह है कि वो अल्लाह की नापरवाही वाले कामों से बचे, माफिकों से बचे। ताकि बाधा कहा जाता रहा है और कहा जाता रहेगा कि बंदों की करामत हवाओं में उड़ना नहीं है, पानियों का नमाज पढ़ना नहीं है, ऐसे आदत चीजों को दिखाना नहीं है। उनकी करामत यही है कि अल्लाह की इबादत पर वो जम जाए, अल्लाह की बंदगी पर वो जम जाए, जो काम उनके करने के हैं वो करते रहें और जिंदगी भर करते रहें, और जो काम नहीं करने के हैं उनसे जिंदगी भर बचते रहें, यही उनकी करामत। इसके अलावा जो भी करामतें हैं वो इसके आगे छोटी हैं, अकीर हैं, हेज हैं, जिक्र के काबिल नहीं है। सबसे बड़ी बंदगी बंदों की बंदगी बजाना है, सबसे बड़ी करामत बंदों की यही एक हकीकत है, जिसको अपने दिलों में उतारना है कि हमारे वास्ते सबसे बड़ा काम क्या है। सबसे बड़ा काम हमारा बंदे बन के रहना है, हमारी सबसे बड़ी करामत क्या है, हमारी सबसे बड़ी करामत यही है कि अल्लाह के हम अपने माना रहे बंदे बन के रहें, हुजूर के सच्चे उम्मती बन के रहें, यही सबसे बड़ी करामत है हमारी। इसके अलावा बाकी जो लोग सब हेल्थ है, सब हेल्थ है, कोई हकीकत नहीं है उन चीजों की। और बक्की चीजें हैं, आर्थिक चीजें हैं, मतलूब और महमूद भी नहीं है। बाकी जो करामतें हैं अभी अल्लाह से जिनका सुधूर होता, अहमद मोमिन से जिन मामलों का इजहार हो गया, अब यह कराम से जिन मामलात का इजहार होता, उनकी बंदगी के आगे उनकी वो ऐसे नहीं है कि बंदगी का मुकाबला कर सके। अल्लाह की बात को मानना ही सबसे बड़ी करामत है, अल्लाह के रसूल की तालीमात को मानना ही सबसे बड़ी करामत है। इस दिन के एहतराम को, जुमा के दिन के एहतराम को दिन में बिठाने का असर ही होता है कि आज जुमेरात आ गया तो मौलवी बहन को देखा कि कल तो हमारे एहतराम का दिन है, अल्लाह के एक अजमत वाले दिन का, अजमत वाला दिन कराने वाला है, उसके अल्लाह की नापरवाही से बचने का और भी एहतमाम करना है, जिसके दिनों में हमसे होता ही इसलिए माफी मांग रहा है। इसलिए बुजुर्गों ने भी जुमेरात से एहतमाम करते थे जुमा के एहतराम का। वो कहते हैं वो ऐसे के शबे जुमा मसाजिद में गुजारा करते, अभी जुमा का दिन जब आता था तो जुमा के दिन में अगर वो रात में जुमा को नहीं आए हैं मस्जिद में, जामा मस्जिद में या किसी अपनी करीब मस्जिद में जहाँ जुमा पढ़ते जमा नहीं हुए हैं तो फजर के फौरी बाद से जुमा की नियत से आ जाया करते, जमा हो जाया करते। सिर्फ ये बुजुर्ग आए दिन का मामूल नहीं था, जब तक उम्मत में इस दिन का एहतराम बहसीत मजबूरी जैसा होना चाहिए वैसा था, तब तक आवाम में भी ये बात पाई जाती थी। पहले की किताबों के अंदर लिखा हुआ है कि लोग जब जाते थे जुमा के दिन तो सुबह के वक्त ही जाना शुरू कर देते थे, तो उसकी वजह से एक हलचल उस दिन में नुमाया तौर पर महसूस होती थी, और जुमा वाली नुमाया महसूस होती थी, बल्कि लगता था कि हर हफ्ते इनके पास एक दिन हिस्सा होता है। आज हमारे पास वो चीज मौजूद तो है लेकिन उस दर्जे में और उस लेवल में नहीं है। इस बात से होता यह कि सिर्फ एक घंटे के लिए हमारी रौनक होती है, बाकी सारे दिन के वास्ते हमारे पास रौनक नहीं होती। किसी जगह एक बजे से दो बजे तक रौनक है, किसी जगह दो बजे से तीन बजे तक रौनक है, किसी जगह बारह बजे से एक बजे तक रौनक है, बाकी उसके बाद के जो दिन के ग्यारह बारह घंटे हैं वो ग्यारह बारह घंटे ऐसी बेरौनक गुजर जाते हैं। उसके पीछे वजह यही है कि दिन का एहतराम नहीं है, सिर्फ नमाज का एहतराम रह गया। तो दोनों चीजों का एहतराम और दोनों चीजों की अजमत और अहमियत है, दिन की अजमत भी है और नमाज की अहमियत भी है। दिन के आदाब भी हैं, नमाज के आदाब भी हैं, दिन के फजाइल भी हैं और आदाब नमाज के आदाब भी हैं और फजाइल भी हैं। तो इन दोनों को एहतराम देना है, इन दोनों की अजमत को दिल में बिठाना है। तो لیکن کہ یہ خاص طور پر اللہ کی نافرمانی اور توجہ کا اہتمام ہونا ہے, اور کرنے والے کاموں میں دو کام ہیں, ایک سورہ کہف کی تلاوت کرنا, سورہ کہف کی تلاوت بہت اہم ذریع عمل ہے. دجال کا فتنا جو سب سے بڑا فتنا ہے اس امت کے واسطے, بلکہ سارے نبیوں نے اپنی امتوں کو ڈرایا ہے اور بتایا ہے کہ ان کی امت کا سب سے بڑا فتنا دجال کا فتنا ہو سکتا ہے, اس فتنے سے حفاظت کا ذریعہ اس تلاوت کو اللہ پاک نے سورہ کہف کی تلاوت کو بنایا. جو سورہ کہف کی تلاوت کریں گے اللہ پاک ان کو فتنوں سے اور خصوصاً دجال کے فتنے سے محفوظ فرمائے گا, اس لیے اس کا خاص طور پر اہتمام کرنا ضروری ہے. اور جن کے پاس کبھی موقع نہیں ہو پوری صورت سے تلاوت کرنے کا کسی وجہ سے, اہتمام تو ہونا چاہیے کہ پوری صورت کا ہم تلاوت کریں, لیکن اگر کسی وجہ سے کبھی یاد نہیں رہا, کبھی کچھ کام آ رہا, کبھی پڑھنے میں وقت بچا نہیں, جاب کے بعد میں زیادہ ہم اس کو تلاوت کی جواب دے نہیں سکے, تھوڑا سا وقت باقی ہے جس میں ہماری رفتار کے حساب سے تھوڑا بدل نہیں ہوتا, تو شروع میں جو پہلا رکو ہے اور آخر کا جو سب سے آخری رکو ہے اس کو پڑھ لیا کرے اگر پوری صورت پڑھنے کا موقع نہیں. شروع کی دس آیتیں اور آخر کی دس آیتیں یہ تلاوت کر لیا کرے, امید ہے کہ اللہ پاک سورے پورے سورے کے پڑھنے سے پورے سورے کی تلاوت پر جو فضائل اور نتائج وقت پر بنتے ہیں, وقت اور غسل ہونے وقت نہیں ہونے کی وجہ سے یا کوئی دوسرا غسل ہونے کی وجہ سے جو مختصر تلاوت کرے گا اس کے لیے بھی بڑی نتائج اللہ پاک تلاوت میں امید ہے کہ وہ مرتب فرمائے. تو سورہ کہف کی تلاوت اس دن کے خاص اعمال میں سے ایک عمل ہے. اسی کے ذہن میں ایک بات کہ سورہ کہف کے اندر خاصا کون پارے کے قریب وہ سورہ ہے, ایک پارے سے تھری کوارٹر ہے, سمجھ لیجیے تھری کوارٹر وہ سورہ ہے, بہت سارے لوگوں کے لیے پڑھنا مشکل ہو جاتا ہے. وہ لوگ پڑھنے کے لیے کیونکہ ہمارے لیے پڑھنا مشکل ہے تو پیچھے نہیں ہٹے, مشکل کے تصور سے پیچھے نہیں ہٹے, اپنے آپ کو پیچھے نہیں روکنے کہ یہ سورہ تو ہم پڑھیں گے نہیں کیونکہ ہم آتا ہی نہیں ہے پڑھنا, اب شروع کریں اس کی چل آئے آپ پڑھ کے رک جائیں, اس کے شروع کے چل پڑھ لیں یا آخر کے چل پڑھ لیں, پڑھنا سیکھنا شروع کر دیں. ہم تلاوت کیسے کی جاتی ہے یہ تلاوت کو سیکھ لیں, قرآن پاک کا پڑھنا سیکھ لیں, کسی بھی عمر میں سیکھا جا سکتا ہے, جیسے اسلام کسی بھی عمر میں لایا جا سکتا ہے, سو سال کے بجائے کوئی کافر بات سو سال کے بعد مسلمان ہونا چاہتا ہے کہیں کہ بالکل اسلام قبول کرو, ایسے ہی مذہب کی جو تعلیم ہے وہ کسی بھی عمر میں لی جا سکتی ہے, بالکل قرآن پاک کی تلاوت قرآن پاک کو پڑھنے کا جو عمل ہے وہ عمل سیکھنا, تو سب کے راستے پڑھ جائیں گے, ایک پہ نماز پڑھ جائیں گے, جس پہ نماز پڑھ جائیں گے تلاوت تو نماز کا فرض ہے, قرآن کا پڑھنا تو نماز کا فرض ہے, تو وہ بھی ہر ایک کو پڑھنا فرض ہو گیا, اس کو صحیح طور پہ پڑھنا بھی فرض ہے, غلط غلط پڑھنے کی اجازت نہیں ہے, حرام ہے, قرآن کچھ عجیب ہو جائے گا, قرآن بدل جائے گا غلط پڑھیں گے تو تجویز کی رعایت نہیں کریں گے, اس لیے صحیح طریقے سے اور تجویز سے پڑھنے کے لیے میں آپ کو آمادہ کرنا ہے. اگر فوری طور پر اس کا انتظام نہیں ہو پاتا ہے تو اس کی وجہ سے اس خوف سے رک جانے کی ضرورت نہیں ہے, جیسے جیسے آتا ہے جتنا آتا ہے ہم پڑھنے کا آغاز انتظار کر لیں. دوسری چیز اس دن کے حوالے سے وہ ہے درود شریف کا کثرت سے اہتمام, حضور پاک صلی اللہ علیہ وسلم کی ذات اقدس سے نہیں بلکہ اس کائنات کے مقصد اعظم ہے, بلکہ اس کائنات کو جو وجود بخشا گیا ہے جن کے سبقے میں بخشا گیا ہے, اور جب تک اس کو چلایا جائے گا اللہ پاک کی برکت سے ظہور اس کے اندر فرمائیں, جن کی نبوت کا اللہ پاک نے اقرار اگلے انبیاء سے بھی دیا اور جن کے اوپر درود شریف کو حضرت آدم کا مہر قرار دیا, یہ ساری چیزیں جن کی فضیلت میں ہے اور ان کو ان کی فضیلت کو کون نیا کر سکتا ہے, اللہ پاک سے ان کی فضیلتوں کی حکمتوں کو جانتے ہیں برابر کمال, ان کے کمانا کے حد کو کسی حد تک ان کو عروج ہوا, کس حد تک ان کو بلندیاں نصیب ہوئی, انسانوں کی انسانوں کی اوقات کا ہے اس کو سمجھ سکے, اس کو بات پانا تو بڑی بات ہے سمجھنا بھی مشکل ہے, ان کے اوپر ان کے احسان کے شکریہ میں ان کی دعا کی جائے کہ اللہ اپنی رحمتوں کی اور اپنے برکتوں کی چادر ان کے اوپر اڑائیے, بارشیں ان کے اوپر برسائیے, رحمتوں کی غبار ان پر پروائیے, یہ دعائیں کرنا دوسرے شریف کا مطلب بھی ہوتا ہے, دعا کرتے ہیں کہ اللہ ان کے اوپر اپنا کچرا نکاس فرمائیے, اپنی رحمت ان کے اوپر بھیجیے, اپنی سلامتی ان کے اوپر بھیجیے, اپنی برکت ان کے اوپر بھیجیے, ان کے حال پر بھیجیے, یہ ہم دعا کرتے ہیں. دوسرے شریف کا کثرت سے اہتمام کرنا, شب جمعہ جو ہوتی ہے اس کے اندر اگر کسی سے ہو سکے تو 1000 درود شریف کا اہتمام, 10 تسبیح اگر کوئی پڑھ لے تو بہت بہترین عمل ہے, اگر کسی سے 10 تسبیحوں کا عمل نہیں ہو سکتا تو وہ کم سے کم 1 تسبیح ضرور پڑھے, 100 مرتبہ درود شریف کا اہتمام کم سے کم کرے. جن لوگوں کو حضرت پاک صلی اللہ علیہ وسلم کی زیارت کا شوق ہوتا ہے, خواب میں دیکھنے کا شوق ہوتا ہے, وہ کثرت سے درود پاک کا اہتمام کرتے ہیں, और जुबान के जिनके दूर पास का इस्तेमाल अपनी समझ के लिए बहुत ज्यादा मौके है। बहुत से लोगों ने तजर्बा करके देखा है कि हजार हजार दरबार जिन लोगों ने छठे जुमा को जुमा वाली रात को दूर शरीर का इस्तेमाल किया है अल्लाह ने उसकी बरकत से फिर दूर पसंदा का विदार उनको नसीब करवाया है। आपके अंदर ये एक मुआसर अमल है, इसको किया जा सकता है। जुमा के दिन असर के बाद اللهم صل على محمد النبي الأمي وعلى آله وسلم تسليما 80 مرتبہ اس درود پاک کو پڑھنے کی بڑی خاص اہمیت آئی۔ 80 سال عبادت کے ثواب ملنے کا ذکر حدیث شریف کے اندر مل گیا۔ عام طور پر بھی اہتمام ہونا چاہیے۔ یہ باتیں تو خاص جمعہ کے دن کے لیے کہی جا رہی ہیں۔ ایک دن سفر کو کرنے کا اتنا زیادہ مشکل نہیں ہوتا ہے۔ امت میں ایسے افراد بھی ہیں، ایسے لوگ بھی موجود ہیں جو ایک ایک دن میں 10,000 مرتبہ روزانہ 10,000 درود شریف پڑھنے کا عمدہ معمول ہے، ہزار ہزار پڑھنے کا معمول۔ بار بار اگر آپ کو میں نے جن کو میں دیکھا ہوں کی بات بتا رہا ہوں کہ 14,000 مرتبہ روزانہ درود شریف پڑھنے کا معمول روزانہ، جمعہ کے دن نہیں، ہفتے کے 7 دن، مہینے کے 30 دن اور سال کے پورے 360 دن ان کے درود شریف 14,000 مرتبہ پڑھنے کا اہتمام۔ تو یہ مشکل عمل نہیں ہے، ہم لوگوں کو عادت نہیں ہے تو اپنے آپ کو اس کے لیے آمادہ کرنا ہے اور اپنے آپ کو آگے بڑھانا ہے۔ اس کے بعد تو پھر سارا کام آسان۔ دنیا کے اندر ہمارے ہمیں کوئی چیز سکھاتے نہیں بھیجی گئی، اسی لیے ہم کو سیکھنا ہے۔ دوسری مخلوقات کے ساتھ الگ سلسلہ ہے کہ اگر ان کو ان کی ضرورت کی چیزیں سکھا کے دیں گے۔ ہمارے اندر صلاحیت ہے جو رکھتی ہے، لیکن مشق پہ وہ ابھرتی ہے، مشق نہیں کریں گے تو نہیں ابھرتی۔ اگر وہ کرتے ہیں تو وہ کام کرتے رہتے ہیں تو پھر وہ صلاحیت نکل کے سامنے آتی ہے۔ کہ دوسری مخلوقات کے ساتھ مچھلی کو لبا تیرنا وہ پیدا ہونے کے بعد اس کو سیکھنا نہیں دیتا، سکھا کے دے جاتے ہیں۔ ہمارے اندر تیرنے کی صلاحیت موجود ہے، سیکھنا پڑتا ہے۔ مرغی کا رجوع نہ ہوتا ہے، وہ بھی دانا چبنا شروع کر دیتا ہے انڈے سے نکلنے کے فوری بعد میں، اس کو سکھانا نہیں پڑتا کہ دانا ایسے چبا جاتا ہے، لیکن زندانوں کو کھانا کیسے کھانا ہے سیکھنا پڑتا ہے۔ صلاحیت ان میں ہے اور وہ چیز ان کے قابلیت ان کے اندر بھر دی گئی ہے، ہمارا اس کو سکھا کر نہیں بھیجا گیا، مشق کر کے وہ سیکھنا ہے۔ دین کے اندر بھی یہی اب یہی طریقہ کار ہے اور دنیا کے کاموں میں بھی یہی طریقہ کار ہے۔ دنیا کے کاموں کو ہم یہ دیتے ہیں اس بات سے ایک کام انجام بات ہے، دین کے کاموں کو ہم یہ نہیں دیتے اس بات سے ہم اس کو بیزار اور نیچے لے جاتے ہیں۔ تو یہ جمعہ کے دن کے فضائل ہیں، اس کو ذہن میں رکھنا ہے کہ یہ بڑا اہمیت والا دن ہے، بڑی عظمت والا دن ہے، اللہ کے پاس بڑا خاص دن ہے اور خاص دنوں کا خاص احترام ہوتا ہے اعمال کے حوالے سے اور عقیدت کے حوالے سے۔ تو اس دن کی عقیدت کے دل میں ہونا، جس کی وجہ سے گناہوں سے پورے طور پر احتیاط کرنا اور اس کے جو لمحات ہیں ان لمحات کو غفلت کے ساتھ نہیں گزارنا۔ حدیث شریف میں آتا ہے کہ جمعہ کے دن ایک وقت ایسا ہے، ایک ساتھ ایک لمحہ ایسا ہے کہ اس میں کی گئی دعا کبھی بھی رد نہیں ہوتی، اس کو لفا نامقبول نہیں کرتے۔ وہ دعا کی ضرور قبول ہوتی ہے، لیکن جیسے شبِ قدر کو چھپا لیا گیا بتایا نہیں گیا، ایسے ہی جمعہ کے دن کی اس لمحے کو بھی چھپا لیا گیا بتایا نہیں گیا۔ اب تعالیٰ ہم سبوں کو جمعہ کے دن کے عقیدت پر احترام اور اس کے آداب و احکام پر عمل کی توفیق نصیب فرمائے۔ اللہ تعالیٰ